नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको 10 महिनाको अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको जनाएको छ। राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2080-81 दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले एक वर्षभन्दा बढ़ी समयका लागि वस्तु तथा सेवाको आयात धान्ने विनिमय संचित रहेको देखाएको हो। सँगै यो अवधिमा 12 खर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको पनि राष्ट्र ब्याङ्कले तथ्याङ्कमा उल्लेख गरेको छ। अन्य सूचकहरूमा पनि राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्दा सकारात्मक हुने ठाउँ देखिएको छ। विदेशी विनिमय संचित बढ़ेको छ, सँगै मुद्रास्फीति पनि घट्दै गएको छ। तरकारीको मूल्यमा वृद्धि भएको छ। चालू खाता 1 खर्ब 93 अर्ब र शोधनान्तर स्थिति 3 खर्ब 92 अर्बले बचतमा रहेको राष्ट्र ब्याङ्कको तथ्याङ्क छ। यसरी तथ्याङ्कहरू बाहिर आइरहे पनि र बाह्य सुधार अर्थतन्त्रका बाह्य सूचकहरू सुधारमा देखिए पनि आन्तरिक अर्थतन्त्रमा त्यति सुधार आउन नसकेको अर्थविदहरूले बताइरहेका छन्। अर्कोतर्फ ब्याङ्कको ब्याजदर निरन्तर घटिरहे पनि कर्जा प्रवाह भने जुन रूपमा हुनुपर्ने थियो त्यो हुन नसकिरहेको तथ्याङ्कले पनि देखाएको छ। राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क यसले मुलुकको अर्थतन्त्रको बाटो कसरी कस्तो देखाएको छ र यो अर्थतन्त्रलाई हेरेर यो तथ्याङ्क हेरेर आगामी दिनमा सम्बन्धित निकायहरूले गर्नुपर्ने सुधारका उपायहरू के हुन सक्छन्, आज हामी यिनै विषयमा नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टसँग कुराकानी गर्छौं। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
अब हिजो यहाँहरूले सार्वजनिक गर्नुभएको पछिल्लो तथ्याङ्कले मुलुकको अर्थतन्त्र कुन बाटोमा गइरहेको देखाउँछ?
यो सामयिक रूपमा जुन प्रश्न उठिरहेछ, नेपालको अर्थतन्त्रको अहिलेको अवस्था के हो र यो अर्थतन्त्रले अब अगाडि कुन बाटो लिन्छ भन्ने सबैको अहिले चासोको विषय छ। यो 10 महिनाको तथ्याङ्कले विगतका तथ्याङ्कहरू केही महिना यता जुन निरन्तर सार्वजनिक भइरहेका हाम्रो मासिक प्रतिवेदनमा तथ्याङ्कहरू छन् त्यसैलाई पुष्टि गरिरहेको छ, त्यसैलाई बल पुर्याइरहेको छ। मुद्रास्फीति समग्रमा घटेको देखिन्छ, तर सँगसँगै यहाँनिर हामीले विचार पुर्याउनु पर्ने यो सूचना सम्प्रेषण गर्दा अथवा तथ्याङ्क सार्वजनिक गर्ने क्रममा सर्वसाधारणलाई के छ भन्नुहुन्छ भने समग्रमा मुद्रास्फीति 4.4% देखिए तापनि केही वस्तुहरूको मुद्रास्फीतिमा चाप छ। जस्तो हामीले दैनिक उपभोग गर्ने चामल लगायतका जुन खाद्यान्नसित सम्बन्धित वस्तुहरू छन् तिनीहरूको मुद्रास्फीति हामीले यसलाई वार्षिक बिन्दुगत भनेर भन्छौँ। अघिल्लो वैशाखको तुलनामा यो वैशाखमा हेर्दाखेरि यो खाद्यान्न समूहको मुद्रास्फीति 7.42% छ। अझ समग्र खाद्य पदार्थ समूहकै मुद्रास्फीति हेर्ने हो भने खाद्य तथा पेय पदार्थको मुद्रास्फीति 6.27% छ। अझ त्योभन्दा बढी दबाव जुन अहिले मुद्रास्फीतिको मान्छेहरूले भोगिरहेको कुरो आइरहेछ, यो दाल गेडागुडी तरकारी, यसको मुद्रास्फीतिको तथ्याङ्क प्रष्ट रूपमा राष्ट्रपतिको तथ्याङ्कले पनि यसमा के चाप छ है, यसमा के दबाव छ भन्ने देखाएको छ। जस्तो तपाईँको दाल तथा गेडागुडीको मुद्रास्फीति हेर्ने हो भने यो 10.85% छ, करिब 11% रहेको देखिन्छ। त्यसै गरिकन तरकारीको मुद्रास्फीति उच्च छ, गत वैशाखको तुलनामा यो वैशाखमा 23% समग्रमा तरकारी समूहको मूल्य बढेको देखिन्छ भने यो मर मसला समूह जुन घरायसी प्रयोगमा धेरैको आइरहेको हुन्छ त्यसको मुद्रास्फीति पनि करिब 9% देखिन्छ। त्यसैले समग्रमा मुद्रास्फीतिको दबाव अर्थतन्त्रमा कम देखिए तापनि दैनिक उपभोगसित सम्बन्धित प्रत्यक्ष रूपमा मान्छेसित जोडेका वस्तुहरूको मुद्रास्फीतिमा अहिले पनि दबाव छ, केही वस्तुहरूको मुद्रास्फीतिमा भन्ने छ। अब यसमा एउटा महत्वपूर्ण पक्ष के छ त भनेर भन्दा हाम्रो आपूर्ति व्यवस्था र आन्तरिक उत्पादनलाई सुदृढ नबनाएसम्म, त्यसमा हामीले बल नपुर्याएसम्म यस प्रकारका खाद्यजन्य वस्तुसित सम्बन्धित मुद्रास्फीतिमा फ्लक्चुएसन, यसमा परिवर्तन आइराख्ने, छिटो छिटो परिवर्तन आइराख्ने हुन्छ र जसले मान्छेहरूमा एक किसिमको नैराश्यता निराशा ल्याउने घर परिवारमा र विशेष गरिकन आम सर्वसाधारणमा मुद्रास्फीतिको सबैभन्दा ठुलो लागत, मुद्रास्फीतिको सबैभन्दा ठुलो मूल्य कसलाई पर्छ त भनेर भन्दा आम सर्वसाधारण मान्छेहरूलाई, सामान्य ज्याला मजदुरी सामान्य आयमा अथवा जुन फिक्स्ड इन्कम ग्रुप भनेर भन्छौँ हामी, निश्चित आमदानी भएका वर्गमा त्यसको प्रभाव बढी पर्ने र हाम्रो जस्तो मुलुकमा यो खाद्यान्नसित सम्बन्धित मुद्रास्फीतिको दबाव अझ बढी देखिराख्ने र त्यो फ्लक्चुएट पनि भइराख्ने, त्यो छिटो छिटो परिवर्तन पनि भइराख्ने भाव भएर हामीले कसरी आन्तरिक आपूर्ति व्यवस्थालाई सुदृढ बनाउने र कसरी आन्तरिक उत्पादनलाई बलियो बनाउने, आन्तरिक उत्पादनमा जोड दिने जुन परम्परागत रूपमा हामीले कुरा गरिरहेछौँ र सबैको विभिन्न निकायको विभिन्न पोलिसी मेकरमा पोलिसी मेकिङमा बस्ने पोलिसी मेकरहरूको चासोको विषय जुन छ एउटा कुरो यो मुद्रास्फीतिको तथ्याङ्कले त्यसलाई अहिले पनि यहाँ उजागर गरेको छ। अब दोस्रो जहाँसम्म छ यो सरकारको आय व्यय यो 9 महिना 10 महिनाको तथ्याङ्कले हेर्दाखेरि त्यसमा स्वाभाविक रूपमा राजस्व लक्षित रूपमा हामीले हासिल गर्न सक्ने अवस्था यो आर्थिक वर्षमा छैन। चालु खर्च केही बढी नै छ र पुँजीगत खर्च पनि अपेक्षित रूपमा भइसकेको छैन भन्ने देखाएको छ र त्यो पछिल्लो समय बजेटको क्रममा पनि विश्लेषण भइरहेको विषय नै हो। अब जहाँसम्म बाह्य क्षेत्रको कुरो छ, बाह्य क्षेत्रमा ठुलो सुधार देखिन्छ र बाह्य क्षेत्रको सुधार चाहिने हामीले अब यसलाई यो सुधारलाई कसरी अहिले अर्थतन्त्रको पक्षमा उपयोग गर्ने, आर्थिक क्रियाकलाप विस्तारको पक्षमा उपयोग गर्ने भन्ने एउटा महत्त्वपूर्ण विषय चाहिँ छ। जस्तो हामीले अहिले भुक्तानी जुन सन्तुलन भनेर भन्छौँ र त्यो भुक्तानी सन्तुलन हेर्दाखेरि हामी उल्लेख्य सन्तुलनमा छौँ अहिले। अहिले हेर्दाखेरि 10 महिनामा 392.64 अर्ब हाम्रो शोधनान्तर स्थिति बचतमा रहेको छ। यो शोधनान्तर स्थिति भन्ने बित्तिकै नेपालबाट बाहिर कति रकम विभिन्न वस्तु सेवाका लागि हामीले पठायौँ र बाहिरबाट कति रकम आयो वस्तु सेवा लगायतका कुराहरू, यो शोधनान्तर बचत यो सँगसँगै विदेशी विनिमय संचिति पनि जोडिएको विषय छ। विदेशी विनिमय संचिति अहिले हामीले डलर टर्म्समा हेर्दाखेरि अमेरिकी डलरमा हेर्दा 14.54 अर्ब देखिन्छ त यसले 12.6 महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ। यो सबैमा एउटा महत्त्वपूर्ण योगदान कस्तो रहेको छ त भन्दा हामी सबैलाई जानकारी भएको र सबैले एक किसिमले भन्यो भने पटक पटक दोहोऱ्याइरहेको विषय रेमिट्यान्स नै हो। रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको देखिन्छ। यो 10 महिनामा पनि हाम्रो नेपाली मुद्रामा हेर्ने हो भने रेमिट्यान्सको वृद्धि दर 19% छ, 19.2% छ र त्यसै गरिकन यो करिब 1199 अर्ब भन्यो भने 12 खर्बकै हाराहारीमा रेमिट्यान्स आएको छ। तर रेमिट्यान्स मात्रै नभइकन यो समयमा हाम्रो पर्यटन आय नेपालमा एउटा राम्रो पक्ष अहिले अर्थतन्त्रमा देखिरहेको के हो त भन्दा पर्यटन व्यवसाय क्रमशः गतिमा फर्किरहेको छ, लयमा फर्किरहेको छ र कोभिड अगाडिको अवस्थामा नेपालको पर्यटन व्यवसाय फर्किन्छ भन्ने समयमा जुन अपेक्षा थियो त्यसलाई पछिल्ला तथ्याङ्कहरूले बल पुर्याइरहेका छन्। यो पर्यटन आय हेर्नुहुन्छ भने यो 10 महिनामा करिब करिब 70 अर्ब ठ्याक्कै एक्युरेट तथ्याङ्क भन्ने हो भने यो 69.41 अर्ब चाहिँ पर्यटन आय भएको देखिन्छ। यो गत आर्थिक वर्षभरिमा पर्यटन आय हाम्रो चाहिँ 61.52 अर्ब थियो भने अहिले यो 10 महिनामा मात्रै यो करिब 69.70 अर्बको हाराहारीमा पुगेको छ। यसले के देखाउँछ त भन्दा पर्यटन व्यवसाय चाहिँ राम्रो गतिमा अगाडि बढिरहेको छ, पर्यटन व्यवसायले चाहिँ लय समातिरहेको छ भने देखिन्छ। अब यहाँ धेरैको चासोको विषय होइन यो बिचमा पर्यटनमा हाम्रो खर्च पनि त भइरहेछ नि भन्ने जुन देखिन्छ, त्यो पर्यटनमा केही खर्च नभए चाहिँ छैन। अहिले हामीले हेर्दाखेरि जस्तो अहिले 10 महिनाको तथ्याङ्क हेर्दाखेरि हाम्रो पर्यटन शीर्षकमा करिब 157 अर्ब खर्च भएको देखिन्छ, तर त्यो मध्ये 104 अर्ब भनेको विदेश अध्ययनमा गएका विद्यार्थीहरूको लागि जुन हामीले शुल्क लगायतका कुराहरूका लागि दिन्छौँ त्यो सबै कुराहरू यसमा पर्छ। त्यसैले हाम्रो नेटमा हेर्ने हो भने खुदमा हेर्ने हो भने पर्यटन व्यय भन्दा पर्यटन आय बढी देखिन्छ यो 10 महिनाको तथ्याङ्क हेर्दाखेरि। त्यसैले अर्थतन्त्रमा एउटा हाम्रो आन्तरिक सुधार भएको यो पुष्टि केले गर्छ त भन्दा आन्तरिक अर्थतन्त्रमा केही सुधार भइरहेको छ है भन्ने एउटा आशा जगाउने काम यो पर्यटनको तथ्याङ्कले देखाइरहेछ, पर्यटकको संख्याले पनि देखाइरहेछ, पर्यटन आयले पनि देखाइरहेछ भने रेमिट्यान्स चाहिँ अब यो हाम्रो भर पर्दो त होइन भनिरहेछौँ तर ठुलो संख्यामा हाम्रो जनशक्ति बाहिर गइरहेछ। पछिल्ला समय हेर्दाखेरि पनि करिब करिब यो रेमिट्यान्स आर्जनमा यो करिब 3 वर्षमा 20 अर्ब के अरे 20 लाखको हाराहारीमा जुन हाम्रो जनशक्ति बाहिर गएको छ र त्यो जनशक्तिको ठुलो भूमिका चाहिँ यो रेमिट्यान्स आम्दानीमा रहेको देखिन्छ। त्यसैले बाह्य क्षेत्रको सुधार छ, बाह्य क्षेत्रमा हामीले जुन चालु खाता बचतको कुरा यहाँले गरिसक्नुभयो 193 अर्बले चालु खाता बचतमा रहेको छ, शोधनान्तर स्थिति उल्लेख्य बचतमा छ, विदेशी विनिमय संस्थिति उल्लेख्य रहेको छ। त यो सबैको जोड यो सबैको अहिले हामीले यसलाई बाह्य क्षेत्रको निष्कर्ष केमा जोड्न सक्छौँ त भन्दा आन्तरिक आर्थिक क्रियाकलाप विस्तार गर्नका लागि यो सुविधालाई यो अवसरलाई प्रयोग गर्न सक्छौँ। जस्तो अहिले बजेटले हाम्रा 4-5 वटा क्षेत्रलाई ठुलो जोड दिइरहेछ, र निरन्तर पनि यो जोडको विषय हो नेपालमा कि हामीले कृषि क्षेत्रमा, ऊर्जा क्षेत्रमा, पर्यटन क्षेत्रमा, उद्यमशीलता अथवा औद्योगिक विकास, आन्तरिक औद्योगिक क्रियाकलाप विस्तारमा पनि जोड दिनुपर्छ भन्ने छ भने पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा पनि उच्च जोड दिनुपर्छ भन्ने कुरामा एक किसिमको राष्ट्रिय सहमति, सबै क्षेत्रका मान्छेहरूको एउटा सहमति देखिरहेछ। अहिलेका युवा उद्यमीहरू यो सूचना प्रविधि क्षेत्रमा उहाँहरू आकर्षित भइरहनु भएको छ भने उहाँहरूको सिप ज्ञान अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँहरू जुन पढेर ज्ञान आर्जन गर्नुभएको छ, नेपालमा पनि आइटीसित सम्बन्धित विषयहरूको जुन पढाइ भइरहेको छ, र त्यो जनशक्तिलाई हामीले उपयोग गर्न सक्यौँ भने त्योबाट लाभ लिन सक्छौँ भन्ने देखिरहेछ। त्यसैका लागि हामीले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम सूचना प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरूले यदि नेपाल बाहिर आफ्नो लायजन अफिस खोल्नुहुन्छ, आफ्नो सम्पर्क कार्यालय खोल्नुहुन्छ, अथवा विदेशबाट कुनै चाहिने उहाँहरूले ठुलो उपकरण किन्नुपर्ने, सफ्टवेयर किन्नुपर्ने, हार्डवेयर किन्नुपर्ने छ भने त्यसका लागि आफूले आर्जन गरेको 10% दिन सकिन्छ है विदेशी मुद्रा भनेर बिस्तारै हामीले लिबरल यसमा थप भइरहेछौँ, बिस्तारै उदार पनि भइरहेका छौँ। त्यसैले यो अर्थतन्त्रको अहिलेको तथ्याङ्कले देखाइरहेको विषयलाई हामीले वास्तविक क्षेत्रसित अथवा आर्थिक रूपमा जसले अर्थतन्त्रमा रूपान्तरण ल्याउन सक्छन्, जसले रोजगारी सिर्जनामा, आय आर्जनमा भूमिका खेल्न सक्छन्, त्यस्ता क्षेत्रसित जोड्न सक्यौँ भने अर्थतन्त्र अगाडि जान सक्छ।
भनेपछि अब बाह्य क्षेत्रमा जसरी हाम्रो सुधार निरन्तर अगाडि बढ़िरहेको छ, अब यसको प्रभाव चाहिँ आन्तरिक अर्थतन्त्रमा जसरी देखिनुपर्ने हो, सुधार हुनुपर्ने हो, त्यो चाहिँ जसरी हुनुपर्ने हो त्यो त्यो अनुपातमा नभए पनि विस्तारै चाहिँ आन्तरिक अर्थतन्त्र बाह्य अर्थतन्त्रको प्रभावमा चाहिँ सुधार हुँदैछ भनेर बुझ्न सकिन्छ।
हो, यो विभिन्न तथ्याङ्कहरूले यो कुरालाई केही हदसम्म पुष्टि गरिरहेछ। जस्तो अहिले अर्को अवसर चाहिँ विदेशी विनिमय सञ्चित बाहेकको अवसर भनेको बैंकिङ क्षेत्रमा रहेको तरलता जुन उपलब्ध छ, राष्ट्र बैंकले निरन्तर रूपमा बजारमा भएको अधिक तरलतालाई प्रशोधन गरिरहेको थियो, एक किसिमले अहिले चाहिँ स्ट्यान्डिङ डिपोजिट फेसिलिटी ब्याङ्कहरूलाई दिइरहेको छ, उहाँहरूले आफूसँग भएको एउटा सीमा तोकिएको छ, त्यो सीमाभित्र रहेर त्यो निक्षेप राष्ट्र बैङ्क उहाँ लिइरहनु भएको छ भने सामान्य अवस्थामा त्यो के हो त भन्दा कर्जाको रूपमा बजारमा जाने हो, कर्जाको रूपमा उद्यमीमा जाने हो, र अहिले ब्याज दर घटिरहेको अवस्था छ, त यस्तो अवस्थाको उपयोग चाहिँ हामीले आर्थिक क्रियाकलाप विस्तारका लागि गर्न सक्छौँ भन्ने यो वित्तीय क्षेत्रको तथ्याङ्कले, मौद्रिक क्षेत्रको तथ्याङ्कले पनि देखाइरहेछ। अब यसमा कस्तो देखिन्छ त भनेर भन्नुहुन्छ भने गत वर्षको 10 महिनासम्म हेर्दाखेरि कर्जा विस्तार हाम्रो 153 अर्ब रहेको देखिन्छ भने अहिले आएर त्यो 225 अर्ब देखिन्छ, केही सुधार भए देखिन्छ, तर हामीले यो आर्थिक वर्षमा करिब करिब 11% कर्जा विस्तार हुन सक्छ भनेर जुन प्रक्षेपण गरेका थियौँ, जुन प्रोजेक्सन भएको थियो, त्यहाँसम्म हामी पुगेका छैनौँ। अहिले 10 महिनाको कर्जा विस्तार हेर्दाखेरि 4.7% रहेको देखिन्छ। त्यसैले बैङ्किङ क्षेत्रमा उपलब्ध तरलतालाई उद्यमशीलतासित अहिले जोड्न जरुरी छ, त्यो महत्वपूर्ण विषय छ, र ब्याज दरमा जुन एउटा चाहिने सुधार आएको छ, सुधार इन द सेन्स के त भन्दा धेरै तल जाँदाखेरि फेरि निक्षेपकर्तालाई समस्या आउन सक्छ, निक्षेपकर्ता निरुत्साहित हुने अवस्था पनि आउन सक्छ, त्यो हुँदा हुँदै पनि अहिले उद्यमशीलतामा लाग्ने मान्छेहरूका लागि ब्याज दरमा एउटा राम्रो सुधार भएको देखिन्छ। जस्तो हामीले पछिल्लो समयको तथ्याङ्क हेऱ्यौँ भने यसमा चाहिने ठुलो सुधार देखिन्छ, हामीले ब्याज दर हेर्दाखेरि यो ट्रेजरी बिल लगायतका विभिन्न सरकारले दिने ऋणहरूको ब्याज पनि घटिरहेको देखिन्छ, र निजी क्षेत्रले विभिन्न प्रक्रियामा तिर्ने ऋणको चाहिँ समग्रमा अहिले हाम्रो वेटेड एभरेज लेन्डिङ रेट भनेर भन्छौँ, र त्यो वेटेड एभरेज लेन्डिङ रेट पनि घट्दै आइरहेछ, 12%भन्दा तल आएको देखिन्छ, अहिले 11.89% छ, र निक्षेपको ब्याज पनि घटेको छ, 7.3% छ औसतमा। यो ब्याजमा 12%को हाराहारीमा नेपालमा कर्जाको ब्याज दर रहने भनेको राम्रै हो, अहिले ब्याङ्कहरूको बेस्ट रेट चाहिँ 10.15% रहेको देखिन्छ। त्यसैले विदेशी विनिमय सञ्चितमा देखिएको सुधार र वित्तीय क्षेत्रमा उपलब्ध तरलता र ब्याज दरमा जुन क्रमिक रूपमा केही कमी आइरहेको छ, विशेष गरेर कर्जाको ब्याज दर सहज भएको देखिन्छ, त यसलाई आन्तरिक अर्थतन्त्रको विकाससित हामीले जोड्नुपर्छ भन्ने यो तथ्याङ्कले पनि यो कुरालाई बल पुर्याएको देखिन्छ।
अब यसैमा जोडौँ, अहिले हेर्दा र विभिन्न सामाजिक सञ्जालहरूमा पनि एक खालको त्यो देखिन्छ। सबै सटरहरू खाली छ, टुलेट छ, सबै पसलहरू चाहिँ भनौँ न यो जुन खालको सटरहरूको डिमाण्ड हुन्थ्यो काठमाडौँको एउटा केन्द्र भागमा, ती भागमा पनि अहिले सटरहरू खाली छन्। त्यहाँ जुन खालको खोजी गर्थे पहिला त्यो छैन, खाली सटर राख्नुपर्ने अवस्था छ। यसलाई चाहिँ अर्थतन्त्रको पछिल्लो यो मापकको रूपमा खाली सटरलाई चाहिँ जोड्ने गरिएको छ। अब के अब यसलाई चाहिँ अर्थतन्त्रको जुन अहिले अवस्थाको मापक बनाउन मिल्छ?
अब यसमा के वास्तविकता छ र के यसलाई अलिकति फरक किसिमले पनि हामीले हेर्नुपर्ने हुन्छ। जस्तो एउटा के हो त भन्दा उपभोग चाहिँ केही घटेको छ, उपभोग संकुचन भएको छैन तर अपेक्षित रूपमा जुन हिसाबबाट हामीले उपभोग बढेको देख्न सक्थ्यौँ त्यो हिसाबबाट उपभोग बढ्न सकेको छैन। यसमा वैदेशिक रोजगारीमा ठुलो संख्यामा नेपालीहरू जुन जानुभएको छ, हामीले पछिल्लो केही वर्षको तथ्याङ्क मात्रै हेर्दा पनि यो करिब करिब मैले अघि पनि भने 20 लाखको हाराहारीमा पुग्दैछ यो 3 वर्षको तथ्याङ्क हेर्दाखेरि। यद्यपि त्यो वैदेशिक रोजगारीमा जाने मान्छेहरूको आउने जाने क्रम त चलिरहन्छ, उहाँहरू फर्केर पनि आउनुहुन्छ, तर अहिले जुन किसिमको कन्फिडेन्स चाहिँ व्यावसायिक कन्फिडेन्स हामीले अझ उच्चो बनाइदिनुपर्ने, व्यावसायिक कन्फिडेन्स व्यवसायको आत्मविश्वास चाहिँ बढाउनु पर्ने छ, त्यसका लागि केही मेहनत गर्नुपर्छ भन्ने यो तथ्याङ्कहरूले पनि देखाइरहेछ। त्यसैले यो सटर खाली भएको आदि विषयहरू केही वास्तविकता पनि छ। अब अर्कोतर्फ के छ भन्दा अहिले भर्चुअल जुन ट्रान्जेक्सनको कुरो छ, अनलाइनबाट कारोबारहरू विकास भइरहेको छ। पछिल्लो समय एउटा राम्रो प्रसङ्ग यहाँले उठाउनुभयो कि पछिल्लो समय हेर्ने हो भने यो सटर आदि इत्यादि खाली हुनुमा यो अनलाइन गतिविधि जुन बढिरहेछ, इ कमर्सको गतिविधिहरू, मान्छेहरूले चाहिने भर्चुअल्ली डिजिटल ब्याङ्किङको माध्यमबाट आफूलाई चाहिने वस्तु, आफूलाई चाहिने सेवाहरू अहिले खरिद गर्ने, त्यसका लागि डिजिटल ब्याङ्किङको प्रयोग गर्ने क्रम बढेको देखिन्छ। डिजिटल ब्याङ्किङमा यति उत्साहजनक प्रगति देखिरहेछ कि त्यो हामीले राम्रै उपयोग गर्न सक्यौँ भने अहिले डेबिट कार्ड क्रेडिट कार्डका लागि विदेशबाट हामी ल्याइरहेका भिजा मास्टर कार्डमा वार्षिक रूपमा तिर्नुपर्ने शुल्कलाई पनि हामी उल्लेख्य रूपमा घटाउन सक्छौँ भन्ने कुरा जोडिरहेछ। त्यसैले एउटा यो सटरहरू खाली हुनुमा अर्थतन्त्रमा केही हाम्रो अपेक्षित रूपमा विस्तार आउन नसकेको देखिनुमा वैदेशिक रोजगारीमा ठुलो सङ्ख्यामा मान्छेहरू जाने र त्यसले सक्रिय जनशक्ति जुन उपभोगमा सक्रिय रहन्छ जसलाई चाहिने सामान्य औसत मान्छेहरूको भन्दा बढी चाहिने खाना, उनीहरूको चाहिने पर्यटन, आन्तरिक पर्यटन लगायतका लागि माग हुन्छ, त्यो मागमा चाहिँ केही कमी आएको हुन सक्छ यो तथ्याङ्कले देखाउँछ। भने अर्कोतिर यो भर्चुअल ट्रान्जेक्सनहरू, डिजिटल ट्रान्जेक्सनहरू, यो गतिविधिहरू पनि बढिरहेको छ। डिजिटल ट्रान्जेक्सनमा अहिले एउटा महत्त्वपूर्ण क्षेत्र हाम्रो उदाइरहेको भनेको मोबाइल ब्याङ्किङ हो। हेर्नु, मोबाइल ब्याङ्किङमा ठुलो सङ्ख्यामा मान्छेहरूले अहिले कारोबार गरिरहनु भएको देखिन्छ। त्यसै गरिकन अहिले आम सर्वसाधारणले क्युआर कोडको प्रयोग गरिरहनु भएको छ र त्यो क्युआर कोडको प्रयोगको माध्यमबाट पनि हरेक महिना जस्तो हामीले के देखिरहेका छौँ त भन्दा 6 अर्बले यो क्युआर कोडसित सम्बन्धित ट्रान्जेक्सन बढिरहेको देखिरहेको छौँ। र यसले यो मोबाइल ब्याङ्किङ, क्युआर कोड लगायतको कारोबार जुन भइरहेको देखिन्छ यसले के देखाउँछ त भन्दा अर्थतन्त्र बिस्तारै फेरि अर्कोतर्फबाट रिभाइभ हुन्छ। केही समयपछि यो डिजिटाइजेसनको माध्यमबाट अर्थतन्त्र अगाडि बढ्छ भने देखिन्छ। मैले यहाँलाई एउटा यो क्युआरको तथ्याङ्क मात्रै एउटा सेयर गर्न खोजेँ। जस्तो चैतमा हेर्दाखेरि एक महिनामा क्युआर मार्फत भएको नेपालमा जुन ट्रान्जेक्सन छ, यो ब्याङ्किङ क्षेत्रबाट भएको ट्रान्जेक्सन देखिन्छ, चैतमा हेर्दाखेरि 46 अर्ब देखिन्छ भने वैशाखमा आइपुग्दा त्यो 53 अर्ब भए देखिन्छ। हरेक महिनामा 6-6 अर्बले यो बढिरहेछ। त्यसै गरिकन मोबाइल ब्याङ्किङको माध्यमबाट पनि उल्लेख्य ट्रान्जेक्सन भए देखिन्छ, यो एक महिनामै 320 अर्बको हाराहारीमा ट्रान्जेक्सन भएको देखिन्छ। त यो तथ्याङ्कहरूले के देखाइरहेछ त भन्दा हाम्रो डिजिटाइजेसन बढिरहेछ र कतिपय अवस्थामा विगतमा जसरी मान्छेहरू चाहिने विभिन्न पसलमा गएर वस्तु सेवा किन्ने हुन्थ्यो भने अहिले त्यसलाई चाहिने यो डिजिटल ब्याङ्किङले प्रतिस्थापन गर्न पनि मद्दत पुर्याइरहेछ भने देखिन्छ। त्यसैले यो विषय चाहिँ एउटा आम संवेदनशीलतासित जोडिएको विषय छ। आर्थिक क्रियाकलाप अपेक्षित रूपमा विस्तार हुन सकेको छैन, त्यो कुरो तथ्याङ्कले पुष्टि गरिरहेकै हो। आर्थिक वृद्धि हामीले 6% हासिल गर्न सक्छौँ भनेर भन्यौँ त अहिले पछिल्लो समय हेर्दाखेरि 7% भन्दा मुनि नै रहन्छ आर्थिक वृद्धि भन्ने देखिएको छ। त्यसैले मान्छेहरूको जुन अपेक्षा थियो त्यो अपेक्षा अनुसार आर्थिक क्रियाकलाप विस्तार हुन सकेको छैन। तर पछिल्ला केही महिना यताका तथ्याङ्कले के देखाइरहेछन् त भन्दा क्रमशः अर्थतन्त्र गतिमा अगाडि बढ्न सक्छ, पर्यटन क्षेत्रमा भएको सुधार, डिजिटाइजेसन डिजिटल ब्याङ्किङ जुन हिसाबबाट अगाडि बढिरहेको छ, मान्छेहरूले डिजिटल माध्यमबाट कारोबार गराउनु भएको छ, त्यसले देखाएको केही सुधार र आम उपभोक्तामा पनि बिस्तारै फेरि उपभोग पनि बढ्न सक्छ। यो ब्याज दर घटेको कन्टेक्स्टमा ब्याङ्कको ब्याज दर घटेको जुन अवस्था छ यसले एकातिर उपभोग पनि बढाउन सक्छ, लगानी पनि बढाउन सक्छ भन्ने देखिन्छ। तर सँगसँगै अर्थतन्त्रमा हामी सबैले जसले चासो राख्छौँ अथवा आर्थिक नीति निर्माणदेखि आर्थिक बहसमा जो संलग्न हुन्छौँ हामी सबैले विचार पुर्याउनु पर्ने अर्को उत्तिकै महत्त्वपूर्ण विषय के हो त भनेर भन्दा निक्षेपको ब्याज दर धेरै तल जाँदाखेरि फेरि निश्चित आय भएका वर्गहरूलाई त्यसले त्यहाँ ठुलो प्रभाव पार्छ र उहाँहरूको क्रय शक्ति घट्ने हुन्छ। जस्तो पेन्सनबाट प्राप्त गरेको आमदानी मान्छेहरूले फिक्स डिपोजिटमा राखेको हुन्छ अथवा अरू क्षेत्रबाट प्राप्त गरेको वैदेशिक रोजगारीबाट प्राप्त गरेको आमदानीलाई फिक्स डिपोजिटमा राखेको हुन्छ भने त्यसको ब्याज दर धेरै तल जाँदाखेरि त्यसको वर्ग पनि प्रभावित हुन्छ। त्यसो भएर हामीले नेपालको अर्थतन्त्रको कन्टेक्स्टमा कुरा गर्दाखेरि धेरै न्यून निक्षेपको ब्याज दर धेरै न्यून कर्जाको ब्याज दरको पनि अपेक्षा गर्न सक्दैनौँ। 10-11% हाराहारीमा औसतमा कर्जाको ब्याज दर बस्ने र हाम्रो मुद्रा स्थिति हामीले 6% जान सक्ने देखिरहेका हुन्छौँ। सामान्य अवस्थामा हेर्दाखेरि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय र छिमेकी अर्थतन्त्रको कारणले गर्दा पनि भने हामीले 7% हाराहारीमा निक्षेपको औसत ब्याज दर चाहिँ कायम गर्नै पर्ने हुन्छ।
अब यो ब्याज दर घटे पनि कर्जा प्रवाह हुन नसक्नुको कारण के हो? अब यही अवस्थामा कर्जा प्रवाह बढ्न नसक्ने देखियो, अब यो बजेट पनि प्रस्तुत भएको छ, यो बजेटले कुनै यो विषयलाई सम्बोधन गर्ला? यो बजेट अब यो आगामी आर्थिक वर्षमा जुन खालको यो कर्जा प्रवाहमा जुन खालको निराशाजनक अवस्था छ यसमा केही सुधार हुने देखिन्छ?
नेपालको अर्थतन्त्रका सबै स्टेक होल्डर, चाहे त्यो निजी क्षेत्र चाहे त्यो सरकारी क्षेत्र, हामी सबैका लागि एउटा विकल्प के छैन भन्नुहुन्छ भने अब हामीले आर्थिक क्रियाकलाप विस्तारलाई जोड दिनुपर्ने हुन्छ। त्यसका लागि विकास निर्माणसित सम्बन्धित जुन आयोजनाहरूको काम छ त्यसलाई द्रुततर गतिमा अगाडि बढाउनु पर्ने हुन्छ। त्यसमा हामीले ढिलाइ गर्दाखेरि त्यसले अर्थतन्त्रलाई प्रभाव पारिरहेको छ भन्ने अहिले देखिरहेको छ। अपेक्षित रूपमा पुँजीगत खर्च हुन सक्दैन र त्यो पुँजीगत खर्च हुन नसक्दा त्यसले अर्थतन्त्रका अरू क्षेत्रहरूलाई पनि प्रभाव पार्छ। त्यसले कर्जाको माग चाहिँ बढाउन सक्दैन, त्यसले मान्छेहरूको आय आर्जन प्रभावित गर्छ, त्यसले कच्चा पदार्थको उत्पादनमा अथवा वस्तु सेवाको उत्पादनमा म्यानुफ्याक्चरिङमा लाग्नुभएका सिमेन्ट छड फलाम यस्ता क्षेत्रमा काम गर्नुभएका त्यसै गरिकन श्रमिक सबैलाई चाहिने त्यसले प्रभाव पार्छ। त्यसो भएर पुँजीगत खर्च बढाउने विकास निर्माणका कामहरू अगाडि बढाउन सक्ने हो भने र यसका लागि निजी क्षेत्रले पनि दिगो रूपमा अर्थतन्त्र कुन क्षेत्रमा अगाडि बढ्न सक्छ त्यो क्षेत्रमा लगानीका लागि पहल गर्ने राष्ट्र ब्याङ्कमा उहाँहरूको माग चाहिँ प्राय छ कि अल्पकालीन प्रतिफल दिने क्षेत्रहरूमा तुरन्तै सहज बनाउनुपर्छ भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रमा यदि हाम्रो रूपान्तरण हामीले खोजिरहेको कृषिको माध्यमबाट हो भने कृषि कर्जालाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ र कर्जाको कुरो मात्रै नभएर त्यो कृषि क्षेत्रको उत्पादनको बजारको ग्यारेन्टीको कुरो छ। उत्पादकले उत्पादन त गर्नुहुन्छ, किसानले उत्पादन त गर्नुहुन्छ तर त्यसले बजार पाइरहेको हुँदैन। त्यसैले यस्तो किसिमको जुन हामीले एउटा सञ्जाल डेभलप गर्नुपर्नेछ, किसिमको इन्टरलिङ्गेज बनाउनु पर्नेछ, यो क्षेत्रमा हामीले काम गर्नुपर्छ र उपलब्ध विदेशी विनिमय संस्थिति, उपलब्ध ब्याङ्किङ क्षेत्रको तरलता, कर्जाको ब्याज दर घटिरहेको जुन यो परिप्रेक्ष्य छ यसलाई हामीले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्र भनेर बजेटले पहिचान गरेको छ, बजेटले इङ्गित गरेको छ। यी क्षेत्रहरूमा लगानी गर्न सक्यौँ भने आर्थिक क्रियाकलाप विस्तार हुन्छ र मलाई के लाग्छ र अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भइरहेका विश्लेषण, पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्दाकोष लगायतका एजेन्सीहरूले गरिरहेको प्रक्षेपणले पनि के देख्नु छ त भन्दा अन्य कुराहरू यथावत रहेमा अर्थतन्त्रमा हामीले बिस्तारै सुधार भएको देख्न सक्छौँ, अर्को आर्थिक वर्ष आर्थिक वृद्धि थप हामीले हासिल गर्न सक्छौँ र करिब अहिले सरकारले 6% आर्थिक वृद्धिको कुरो अगाडि ल्याएको छ भने अन्तर्राष्ट्रिय एजेन्सीहरूले पनि 5% हाराहारीमा आर्थिक वृद्धि हुन सक्छ भनेर भनिरहेका छन्। त्यसो भएर हामी एउटा 5-6% आर्थिक वृद्धि अर्को वर्ष हासिल गर्न सक्छौँ र त्यसका लागि निजी क्षेत्र र सरकारी क्षेत्रको बिचमा पब्लिक प्राइभेट जुन पार्टनरसिप छ त्यो पोलिसी मेकिङदेखि लिएर इन्भेस्टमेन्टमा
हस् हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, केही कुराहरू राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाललाई हार्दिक धन्यवाद।
हजुर, उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्ट। नेपाल राष्ट्र ब्याङ्कले हिजो पछिल्लो 10 महिनाको आर्थिक अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ, यी विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।